بسم اللہ الرحمن الرحیم. حضرت بریدہ رضی اللہ تعالی عنہ عنہم سے منقول ہے، نبی کریم صلی اللہ علیہ وسلم نے ارشاد فرمایا، جس نے قرآن مجید کو پڑھا اور اس کے ذریعے سے لوگوں سے کھانا طلب کیا تو قیامت کے دن وہ اس حال میں آئے گا کہ اس کے چہرے کے اوپر ہڈیاں ہی ہڈیاں ہوگی، گوشت نہیں ہوگا. بڑی سخت وعید والی حدیث ہے. جو آدمی قرآن دنیا میں پڑھتا ہے اور لوگوں سے کھانے کی امید رکھتا ہے تو لوگ اس کو کھانے پینے کا سامان دیوے، لوگ اس کو کھانا کھلاوے، کھانے پینے کی چیزیں اس کو دیوے، اس امید کے اوپر وہ قرآن پڑھتا ہے تو قیامت کے دن اس کے چہرے کی گوشت چمڑی سب نکل چکی ہوگی اور چہرے کے اوپر جو ہڈی کا ڈھانچہ ہے وہی ہوگا. کتنا بھدا معلوم ہوگا، کتنا ڈراؤنا معلوم ہوگا. دنیا میں کوئی انسان بیمار ہوتا ہے، کمزور ہوتا ہے اور چہرے کا گوشت کم ہو جاتا ہے تو کیسے اس کا چہرہ ایک دم مرجھایا مرجھایا پتلا سا چھوٹا سا ہو جاتا ہے تو لوگ اسی مرجھائے ہوئے چہرے کو دیکھ کر ہی کہتے ہیں کہ آپ کیسے دکھ رہے ہیں. تو اگر بالکل لیا چمڑی اور گوشت نکل جائے تو پھر کتنا برا اور بھدا معلوم ہوگا. اسی لیے بھائی، قرآن مجید کو اللہ کے لیے پڑھو اور قرآن کے ذریعے سے دنیا کا کھانا ملے اس کی امید مت رکھو. جی حضرت عبداللہ ابن عباس رضی اللہ تعالی عنہما سے منقول ہے کہ نبی کریم صلی اللہ علیہ وسلم سورت کے درمیان فصل کو پہچانتے نہیں تھے، یہاں تک کہ آپ پر بسم اللہ الرحمن الرحیم نازل ہوئی. اس مسئلے میں احناف کی رائے یہ ہیں کہ بسم اللہ قرآن کی ہر سورت کا جزو نہیں ہے، بلکہ دو سورتوں کے درمیان میں فصل کو بتلاتی ہے. جبکہ امام شافعی رحمۃ اللہ علیہ فرماتے ہیں کہ بسم اللہ الرحمن الرحیم قرآن مجید کی ہر ہر سورت کا جزو ہے، اس لیے ان کے نزدیک ہر سورت کے شروع میں بسم اللہ الرحمن الرحیم جہرن پڑھی جائے گی. امام ابو حنیفہ رحمۃ اللہ علیہ کے نزدیک بسم اللہ الرحمن الرحیم ہر سورت کا جزو نہیں ہے، ہاں دو سورتوں میں فصل پر دلالت کرتی ہے. اسی لیے ہمارے یہاں ہر سورت کے شروع میں بسم اللہ کو جہرن نہیں پڑھا جائے گا بلکہ سرن پڑھا جائے گا. اب ہم جو قرآن پڑھتے ہیں وہ امام حفص ان عاصم تلاوت کرتے ہیں تو ان کے نزدیک بھی بسم اللہ ہر سورت کا جزو ہے. تو اسی لیے ہمارے بعض محتاط حضرات یہ کہتے ہیں کہ چونکہ ہم قرات میں امام حفص کے مقلد ہیں इसीलिए बिस्मिल्लाहिर्रहमानिर्रहीम को जहरन तरावीह में पढ़ना चाहिए। और बाज़ लोग इस पर अमल भी करते हैं कि 114 सूरत है तो हर सूरत के शुरू में बिस्मिल्लाह जहरन पढ़ते हैं। हमारे अकाबिरीन में शेखुल इस्लाम मौलाना सैयद हुसैन अहमद मदनी रहमतुल्लाह अलैह और उनके मुतालिकीन मुतवस्सिलीन में यही तरीका है कि वो लोग हर सूरत के शुरू में तरावीह में बिस्मिल्लाह को जहरन पढ़ते हैं। वो कहते हैं कि हम किरात में इमाम आसिम के मुखल्लिद हैं और उनके नज़दीक बिस्मिल्लाह हर सूरत का जुज्व है, इसीलिए बिस्मिल्लाह पढ़नी चाहिए, जहरन पढ़नी चाहिए। इमाम अबू हनीफा रहमतुल्लाह अलैह का मसलक नहीं है, इसीलिए आम अहनाफ ऐसा नहीं करते हैं। आपको इख्तियार है, आप जो चाहे वो तरीका अपनाइए। दोनों में से हमारे हज़रतुल उस्ताद क़ारी अहमदुल्लाह साहब दामत बरकातुहुमुल आलिया के यहाँ तरावी में बिस्मिल्लाह हर सूरत के शुरू में जहरन पढ़ी जाती है। जी, किरात में हम मुकल्लिद है ही नहीं, इमाम अबू हनीफा के वही है। बस लोग ये तकलीद के कायल हैं, बस कहते हैं ये है, इसलिए आपकी जो मर्जी। जी, हज़रत अलकमा रहमतुल्लाह अलैह कहते हैं कि हम हिम्स में थे। हज़रत हिम्स एक शहर है शाम का, मशहूर शहर है। हिम्स की तरफ निस्बत करते हुए हिमासी बहुत से हमारे मुहद्दिसीन और उलमा हैं। तो कहा हज़रत अब्दुल्लाह इब्ने मसूद रदी अल्लाह ताला अन्हु ने सूरह यूसुफ़ की तिलावत की, तो एक आदमी ने क्या लुक्मा न दिया, हज़रत ऐसे नाजिल नहीं हुई है। इब्ने मसूद को कह रहा है कि हज़रत ऐसे नाजिल नहीं हुई है, आप जो है अलग तरीके से पढ़ रहे हो। तो हज़रत अब्दुल्लाह इब्ने मसूद ने अपनी किरात की सनद बतलाई, अल्लाह पाक की कसम मैंने सूरे यूसुफ़ को नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के ज़माने में पढ़ा था, तो आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया अहसंत, बहुत अच्छा पढ़ा, ठीक किया तुमने। तो क्या मैंने हुजूर के सामने पढ़ा था, हुजूर ने अहसंत कहा, तू कौन कहने वाला कि मैंने सही नहीं पढ़ा। ये इब्ने मसूद ने उसकी पकड़ की। इस दरमियान के वो हज़रत अब्दुल्लाह इब्ने मसूद से बात कर रहा था तो उसके मुंह में से शराब की बदबू मालूम हुई, तो हज़रत अब्दुल्लाह इब्ने मसूद ने फरमाया तू शराब पी रखी है तूने, और कुरान के लहजे और तरस की तकजीब करता है, एक तरफ तो शराब पी तूने, तेरे मुंह से शराब की बदबू आ रही है, और दूसरी तरफ कुरान के लहजे की और तर्ज की तकजीब कर रहा है मुझे, लिहाजा उसके ऊपर हद शुरबे खमर लगाई गई, हद शुरबे खमर लगाई गई उसको। अब देखिए हज़रत इब्ने मसूद के फरमान का मतलब क्या है, अतशरबुल खमर व तुकज़्ज़िबु बिल किताब, कि तू कुरान के ख़िलाफ़ अमल करता है। शराब पीना क्या है, कुरान के ख़िलाफ़ अमल, यानी एक तरफ तेरा अमल तो कुरान के ख़िलाफ़ है और दूसरी तरफ तू किरात में मेरी गलती निकाल रहा है, कुरान के मुताबिक अमल कर, गलती निकालने बैठा इससे भेजा। फिर उसको जो है आपने हद्य शुर्वे खमर लगवाई। एक मसला समझो, जिस आयत का किताबुल्लाह में से होना यकीनी है उसको जुठलाने से आदमी काफिर बन जाता है, ईमान से खारिज हो जाता है। नंबर दो, जो किरात मुतवातिर है, जैसे कि सबा, बाज़ लोगों ने अशरा को भी मुतवातिर कहा है, अगर मुतवातिर किरात का इनकार करता है तो उससे भी आदमी काफिर हो जाता है। तीसरा मसला सर, हज़रत अब्दुल्लाह इब्ने मसूद रदी अल्लाह ताला अन्हु ने अंदाज़ा ऐसा है कि मशहूर किरात से हटकर के तिलावत की होगी, इसीलिए उस आदमी ने ये सवाल किया। जो मशहूर किरात के मुताबिक अगर पढ़ते तो उस आदमी को कोई इश्काल ही ना होता, लेकिन अंदाज़ा ऐसा है कि हज़रत अब्दुल्लाह इब्ने मसूद ने मशहूर किरात से हट करके, हो सकता है किसी किरात शाज़ा में पड़ा हो, इसीलिए उस आदमी को इश्काल खड़ा हुआ कि हज़रत आप क्या पढ़ रहे हो, कैसे पढ़ रहे हो। नंबर चार, उस आदमी ने हज़रत अब्दुल्लाह इब्ने मसूद के लहजे और तरीके की मुखालफत की है कि हज़रत जिस तरह आप अदा कर रहे हैं ये मेरी नज़र में सही नहीं है, असल कुरान या असल किरात का इनकार नहीं किया है। क्योंकि अगर वो असल कुरान या असल किरात का इनकार करता तो उसके ऊपर इर्तिदाद का हुक्म लगा दिया जाता है कि तुम मुर्तद हो गया, तो उसने असल किरात असल कुरान का इनकार नहीं किया है। हज़रत अब्दुल्लाह इब्ने मसूद रदी अल्लाह ताला अन्हु के लहजे और तर्ज़े किरात का उसने इनकार किया है, इसीलिए उसके ऊपर इर्तिदाद का हुक्म नहीं लगा है। पांचवी बात समझो कि क्या किसी के मुंह में से बू निकले, बू शराब की, तो उसकी बुनियाद पर हद शुरबे खमर मारी जाएगी। तो अहनाफ के नज़दीक तो ये हैं कि सिर्फ बू की बुनियाद के ऊपर हद शुरबे खमर नहीं मारी जाती, इसीलिए कि ऐसी बदबू तो दूसरी चीज़ की वजह से भी पैदा हो सकती है। बाज ऐसे दरख्त के फल होते हैं उसके खाने के बाद आपके मुंह में से ऐसी बू निकलेगी जैसे कि आपने नऊज़ु बिल्लाह शराब पी रखी है। तो नफ्से बू की वजह से अहनाफ के यहाँ हद शुरबे खमर नहीं मारी जाती। तो फिर हज़रत अब्दुल्लाह इब्ने मसूद रदी अल्लाह ताला उन्होंने कैसे हद शुरबे खमर लगाई, तो उसने इकरार कर लिया होगा जब उसको पूछा कि तेरे मुंह में से बू आ रही है, लगाई है क्या, उसने कहा लगाई है, इकरार कर लिया। या ये कि गवाह कायम हो गए होंगे, इसीलिए हज़रत ने उसके ऊपर हद शुरबे खमर जारी फरमाई। अलबत्ता फुकहा में से बाज़ फुकहा की राय ये हैं कि बू की वजह से हद शुरबे खमर जारी की जाएगी। अहनाफ का तो मसलक नहीं है, दूसरे फुकहा का मसलक है कि बू अगर महसूस हो तो उसकी वजह से हद शुरबे खमर जारी की जाएगी। जी
बुनियाद
یہ لمبی روایت ہے، مشہور صحابی حضرت زید ابن ثابت رضی اللہ تعالی عنہ سے منقول ہے کہ نبی حضرت ابو بکر صدیق رضی اللہ تعالی عنہ نے مجھے بلا بھیجا. یہ حضرت ابو بکر صدیق کی خلافت کے زمانے کا واقعہ ہے، جب آپ امیر المومنین ہیں، تو آپ نے اپنی امارت اور خلافت کے زمانے میں مجھے ایک مرتبہ بلا بھیجا. مقتل اہل الیمامتی، جب یمامہ کے اندر قتال اور جنگ کا دور تھا. یمامہ یمن کے اندر ایک علاقے کا نام ہے، وہاں قبیلے بنو حنیفہ رہتا تھا. جھوٹا مدعی نبوت مسیلمہ کذاب وہاں رہتا تھا. اس کی قوم کے ساتھ صحابہ کرام نے جہاد کیا حضرت ابوبکر صدیق کی خلافت کے زمانے کے اندر. تو جس زمانے کے اندر یہ جنگ یمامہ ہوئی اور بنو حنیفہ اور مسیلمہ کذاب کی قوم کے ساتھ جنگ کا واقعہ پیش آیا، اس زمانے میں حضرت ابوبکر صدیق نے مجھے بلایا. تو حضرت زید ابن ثابت وہاں پہنچے، تو وہاں حضرت عمر ابن خطاب بھی ان کے پاس موجود تھے. دونوں جمع ہو گئے شیخین، اور وہاں حضرت زید بن ثابت کو بلایا گیا. حضرت ابوبکر نے فرمایا، یہ عمر میرے پاس آئے ہیں. حضرت ابوبکر بات چیت کر رہے ہیں حضرت زید سے، زید سنو یہ عمر میرے پاس آئے ہیں. کیا کہہ رہے ہیں آ کر آپ کو؟ کہہ رہے ہیں کہ قتل یمامہ کے دن میں گرم ہوا ہے قرآن کے قاریوں کے ساتھ. گرم ہونے کا مطلب بہت زیادہ قتل ہونا، بہت زیادہ تعداد میں قتل ہونا. حضرت عمر کیا کہنے آئے تھے؟ کہ جنگ یمامہ میں بہت سارے قرائے قرآن یعنی قرآن کے حفاظ شہید ہو گئے، اس لیے کہ مسیلمہ کذاب کی قوم کے ساتھ جو جہاد ہوا اس میں بڑی مقدار میں قرا صحابہ شہید ہو گئے، بڑی تعداد قرا صحابہ کی شہید ہوئی. معلوم ہو کہ اس زمانے میں قرائے قرآن بھی یہ کام کرتے تھے. وَإِنِّي أَخْشَى أَنِ اسْتَحَرَّ الْقَتْلُ بِالْقُرَّى، اور یقیناً مجھے یہ ڈر ہے کہ اگر قاریوں کا قتل زیادہ ہو گیا، بِالْمَوَاطِنِ الگ الگ جگہوں کے اندر، تو قرآن کا بڑا حصہ ضائع ہو جائے گا. حضرت ابوبکر حضرت عمر کی بات نقل کر رہے ہیں، یہ تو جنگ یمامہ میں اتنے سارے قرا شہید ہو گئے، ایسی اور جنگیں بھی ہوئی اور قرا شہید ہوتے رہے، تو پھر مجھے تو قرآن کی فکر ہے، تو قرآن کا کیا ہو رہا ہے؟ اس لیے کہ اس زمانے میں یہ پریس میں چھپے ہوئے قرآن تو تھے نہیں، سینوں میں تھے قرآن، اور سینے والے قرا شہید ہو رہے ہیں، تو پھر قرآن کی حفاظت کیسے ہوگی؟ قرآن ضائع ہو جانے کا ڈر ہے. 700 कुर्रा शहीद हुए थे यमामा में, 700 कुर्रा जंगे यमामा में शहीद हो गए थे। और मैं यूं मुनासिब समझता हूं कि आप कुरान को जमा करने का हुक्म जारी फरमा दीजिए। हजरत उमर की राय, हजरत अबू बकर को कि कुरान को जमा करने का हुक्म जारी फरमा दीजिए कि एक जगह जमा हो जाए। तो मैंने उमर को कहा, ये हजरत अबू बकर कह रहे हैं, मैंने उमर को कहा कैसे तुम एक काम करोगे जो काम नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने नहीं किया, यानी जो काम नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने नहीं किया वो काम तुम कैसे करोगे। यानी कुरान को जमा करने का काम हजरत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम करते, हजरत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने नहीं किया तो वो काम करने के लिए तुम कैसे कह रहे हो। देखो ये सहाबा का मामला है कि अगर ये काम ऐसा होता तो हुजूर करते अपने ज़माने में, हुजूर ने नहीं किया, अब हम कैसे ये काम करेंगे। तो हजरत उमर ने कहा ये काम में अल्लाह की कसम खैर और भलाई है। और हजरत उमर बराबर मुझसे बात करते रहे यहाँ तक कि अल्लाह ने मेरे सीने को उसके लिए मुनशरह फरमा दिया। पहले हजरत अबू बकर तैयार नहीं थे, लेकिन हजरत उमर ने बराबर तश्कील की, बराबर तश्कील की, बराबर तश्कील की, हजरत इसमें भलाई है, कुरान जमा हो जाना चाहिए। इतना समझाया मुझे, इतना समझाया कि मुझे शरह सदर हो गया और हजरत अबू बकर को इत्मीनान हो गया कि जमे कुरान की खिदमत कर लेनी चाहिए। जी अब देखिए ورأيت في ذلك الذي رأى عمر, मुझे भी इसी बात में मसलहत नज़र आ रही है जो बात में हजरत उमर को मसलहत नज़र आ रही है। कि हजरत अबू बकर का जुमला है, जैद उमर को जिस चीज़ में मसलहत नज़र आ रही है मुझे भी उसी चीज़ में मसलहत और भलाई नज़र आ रही है कि कुरान जमा हो जाना चाहिए। अब हजरत जैद कहते हैं कि हजरत अबू बकर ने मुझे खिताब करके क्या कहा, तुम नौजवान आदमी हो, मालूम है ऐसे अहम काम जवानों को सौंपने चाहिए, जवान लोग करें ये काम, कोई नया काम हो दीन का हो बड़ा हो अहम हो तो जवान लोग आगे आवे और काम करें। इन्नका रजुलुन शाबुन, नौजवान आदमी हो, आकिलुन अकलमन और होशियार हो, हम झूठ वगैरह की आप पर तोहमत नहीं लगाते, सच्चे आदमी हो जैद, आप इफ्तिरा नहीं करोगे, झूठ नहीं गढ़ोगे, बनावट नहीं करोगे, आप पर कोई तोहमत नहीं, हम आपको अच्छा आदमी समझते हैं। और तुम नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के सामने वही लिखने का काम भी किया करते थे, कातिबीन वही में हजरत जैद भी है, यानी नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के ज़माने में जब कुरान नाजिल होता था हुजूर फौरन लिखवा लेते थे कि जो सहाबा कुरान लिखने का काम करते थे उसमें से हजरत जैद भी थे। तो कहा तुम तो कातिबीन वही में से हो, नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के सामने कुरान लिखने का काम तुम करते थे, लिहाजा तुमको तो इस काम की पहले से मश्क है, लिहाजा हम आपको जिम्मेदारी देते हैं कि कुरान मजीद को जमा करने का काम करो, लिहाजा कुरान को तलाश करो। तलाश करने का मतलब क्या? कुरान अलग अलग हजरात के पास थोड़ा 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 लिखा हुआ था, किसी के पास कुछ आयतें, किसी के पास कुछ सूरतें, इसीलिए कि उस जमाने में लिखना पढ़ना ज्यादा नहीं होता था, कागज ही कम मिलता था, ऊंट की हड्डी पर लिखते थे, सूखी हड्डी पर, चमड़े के टुकड़ों पर लिखते थे, लकड़ी पर लिख लेते थे, कुछ कागज भी मिल जाता था, मातयसर जो मिल गया उस पर कुरान लिख लिया करते थे। और सारा कुरान लिखा हुआ यकजा मौजूद नहीं था, जबानी हिब्स के एतबार से कई लोगों को जबानी याद था मुरत्तब, लेकिन लिखे हुए होने के एतबार से थोड़ा 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 मुतफर्रिक लोगों के पास था। तो कहा ये जो लोगों के पास थोड़ा थोड़ा मुतफर्रिक है ना, उसको जमा करो, उसको इकट्ठा करो, फजमा हो उसको जमा करो। हजरत जैद क्या कहते हैं, अल्लाह पाक की कसम अगर वो मुझे पहाड़ों में से किसी पहाड़ को एक जगह से दूसरी जगह मुंतकिल करने का हुक्म देते तो ये मेरे लिए ज्यादा बोझल न होता उस काम के मुकाबले में जिसका उन्होंने मुझे हुक्म दिया कुरान के जमा करने के लिए। हजरत जैद इसको कितना भारी काम समझ रहे हैं, कहा अगर मुझे कोई पहाड़ एक जगह से दूसरी जगह मुंतकिल करने के लिए कहते तो वो मुश्किल काम नहीं था मेरे लिए, लेकिन जमे कुरान का काम मेरे लिए पहाड़ को मुंतकिल करने से भी ज्यादा मुश्किल का है। अंदाजा लगा जमे कुरान कितना मुश्किल काम होगा। अच्छा यहाँ हजरत जैद का अदब देखो, ये नहीं कह रहे कि अबू बकर ने इतना मुश्किल काम सौंपा, मुतलक सौंपा, उन्होंने मुझे ऐसा काम सौंपा कि पहाड़ मुंतकिल करने से भी ज्यादा मुश्किल काम सौंपा, ये अदब है। अदब बड़ों की तरफ से कोई मुश्किल काम सौंपा जाए तो उनको बड़ों की तरफ सीधी निस्बत न की जाए। तो उस्ताद ने आपको हमको कहा है कि 10 सफ़े का तर्जुमा देख के लाने का है, तो हम तो ढीले हो गए, 10 सफ़े का तर्जुमा देखने का है, तो ऐसे नाम के साथ निस्बत में बेअदबी है। हमको आज भारी काम सौंपा गया है, 10 सफ़े इबारत माह तर्जुमा देखना है मुझे। देखो ये हजरत जैद का अदब। कालकुल तो मैंने कहा, अब हजरत जैद कह रहे हैं, देखो खुदा की अजीब कुदरत, हजरत उमर को जो जवाब हजरत अबू बकर ने दिया था वही जवाब हजरत अबू बकर को हजरत जैद दे रहे हैं कि कैसे तुम एक काम करोगे जो काम नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने नहीं किया। हजरत अबू बकर ने हजरत उमर को अवलन यही कहा था, वही बात अब हजरत जैद, हजरत उमर, अबू बकर दोनों बैठे हुए थे, दोनों को कह रहे हैं कि जो जमे कुरान का काम नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने नहीं किया वो काम तुम कैसे कर रहे हो। قال هو والله خير, हजरत अबू बकर ने कहा कि वो अल्लाह की कसम इसमें खैर है, करो जैद करो ये काम। हजरत अबू बकर मेरे साथ बराबर बातचीत करते रहे यहाँ तक कि अल्लाह ने मेरे काम का भी, मेरे दिल का, मेरा सीना खोल दिया। जिस काम के लिए जिस तरह अबू बकर और उमर का सीना अल्लाह ने खोल दिया था, یعنی پہلے حضرت عمر کے دل میں آیا، پھر حضرت ابو بکر کا سینہ منشرے ہوا، اور اب حضرت زید کا سینہ منشرے ہوا. لہذا یہ سمجھو کہ الہامی کام ہو رہا ہے. اور اسی کو کہا جاتا ہے دین کے لیے ایک ضروری اہم کام کرنا، جو حضور کے دور میں نہیں ہوا، لیکن بعد کے زمانے کے اندر حالات ایسے آئے کہ بھئی یہ کام کرنا پڑے، ایسا ہے تو کرو، اس میں دین کا فائدہ ہے. جسے نہ ہوا صرف حضور کے زمانے میں نہیں تھا، بعد کے دور میں وہ ایجاد ہوا، کوئی حرج نہیں، کرو. تو کوئی یہ نہیں کہہ سکتا کہ بھئی یہ نہ ہوا صرف حضور کے دور میں تو تھا نہیں، پھر ہم کائی کو پڑے نہ ہوا صرف. تو ایک مفید کام ہے، ضروری کام ہے، کرو اس کو. تو اس طرح یہ بھی ہے، جمع قرآن کرو. فتتبعت القرآن، میں نے قرآن کو تلاش کرنا شروع کیا. اجمعہ من الاسوبی، اسوب اسیبن کی جمع ہے، کھجور کی لکڑی اور کھجور کے پتے کو کہتے ہیں جب وہ سوکھ جاوے. کھجور کی جو شاخیں ہوتی ہے لمبی لمبی ہوتی ہے، پتے بھی اس کے لمبے لمبے ہوتے ہیں، وہ سوکھ جاوے اس کو اسیب کہا جاتا ہے، اسوب اس کی جمع. تو میں نے اس کو جمع کرنا شروع کیا کھجور کی لکڑی یا پتوں پر سے. یعنی صحابہ نے جو کھجور کی لکڑیوں پر پتوں پر قرآن کی جو آیتیں لکھی ہوئی تھی وہ میں نے جمع کرنا اور اکٹھا کرنا شروع کر دیا. واللخافی، لخفتن کی جمع، سفید رنگ کے پتھر کو کہا جاتا ہے. جیسے ہماری ہمارا ماربل ہوتا ہے، تو سفید رنگ کے پتھروں پر جو لکھا ہوا تھا وہ میں نے جمع کرنا شروع کر دیا. دوسری روایتوں پہ ہے اونٹ کے کندھے کی ہڈیوں پر بھی لکھا ہوا تھا، چمڑے کے ٹکڑوں پر بھی لکھا ہوا تھا، پسلیوں پر بھی لکھا ہوا تھا، پتوں پر بھی لکھا ہوا تھا، بکری کے شانے پر بھی لکھا ہوا تھا، بکری کی شانے کی ہڈی پر بھی، اور کچھ کاغذ وغیرہ پر بھی لکھا ہوا تھا. غرض جس کے پاس جس شکل میں لکھا ہوا تھا، چلو سب جمع کرو، سب جمع کرو، سب جمع کرو. وصدور الرجال، اور لوگوں کے سینوں سے، دیکھو بھائی یہ اصل ہے. کیا مطلب؟ کہ لوگوں کے سینوں کے اندر تو پورا قرآن بھی ترتیب محفوظ ہی تھا، لکھی ہوئی شکل کے اندر جو تھا اس کو جمع کیا گیا، اور سینے کی حفظ والی ترتیب سے اس کو جوڑا گیا. تو جیسا کہ یاد ہے ایسا ہی ہے نہیں، دونوں کو جوڑا گیا. یہ ہے صدور الرجال. یہاں تک کہ حتی وجدت آخر سورۃ التوبہ ما بخزیمہ الانصاری، یہاں تک کہ سورۃ توبہ کی آخری آیت مجھے ملی حضرت ابو خزیمہ انصاری رضی اللہ تعالیٰ عنہ کے پاس. لم اجدہا ما احد غیرہ، جو آیت حضرت ابو خزیمہ کے علاوہ کسی اور کے پاس لکھی ہوئی نہیں ملی، مجھے نہیں ملی. دیکھو اچھی طرح ذہن میں رکھنا، سورۃ توبہ کی آخری آیت یاد تو تمام کو تھی، تمام صحابہ کو یاد تھی جو بھی حافظ تھے ان کو، صرف لکھی ہوئی شکل میں ایک جگہ ملی. یعنی کہ نفس آیت ایک جگہ ملی، نفس آیت یاد تو پورے بڑے مجمع کو تھی، لیکن لکھی ہوئی شکل میں ایک ہی صحابی کے پاس ملی. کس کے پاس؟ حضرت ابو خزیمہ انصاری کے پاس. تو کون سی آیت ہے؟ لقد جاءکم رسول من انفسکم الی آخری، سورہ برات کے ختم تک. جی حتى قد تقاطع الله عليه وسلم فإن ذلك الذي الله تعالى عنه حتى अब ये जो सहीफे मिले लकड़ी पर, कागज पर, पत्थर पर, चमड़े पर, पत्तियों पर, ये तमाम के तमाम को जमा कर लिया गया है और सीनों में जो याद था उससे मिलाया गया। इस तरह जमे कुरान की इब्तिदा हुई हजरत अबू बकर सिद्दीक के मुबारक जमाने में। अब ये तो बहुत बड़ी मिकदार थी, लकड़े, पत्थर, पत्ते, चमड़े के टुकड़े, कागज, बड़ी मिकदार थी। सबके पास से जब आ गया तो हजरत अबू बकर के पास वो सब चीजें जमा रही। हत्ता तवफ्फाहुल्लाह, यहां तक कि हजरत अबू बकर सिद्दीक का इंतकाल हो गया। फिर ये लिखी हुई शक्ल में जितना भी जो कुरान था वो हजरत उमर के पास रहा उनकी जिंदगी में। फिर हजरत उमर की शहादत के बाद हजरत हफ्सा बिनते उमर के पास मुंतकिल हो गया। उम्मुल मुमिनीन हजरत हफ्सा बिनते उमर रदी अल्लाह ताला अन्हा के पास मुंतकिल हो गया। देखो ये है जमे कुरान की इब्तिदा कि अव्वलन कुरान मजीद को कैसे जमा किया गया कि लकड़ियों पर, पत्तों पर, कागज पर, पत्थर पर, अलग अलग सहाबा के पास जितना जितना था वो तमाम को एक जगह इकट्ठा कर लिया गया, पूरा कुरान लिखा हुआ आ गया। लेकिन कागज पर नहीं, थोड़ा बहुत था कागज पर, मुकम्मल कागज पर नहीं, मुतफर्रिक अलग अलग चीजों पर। और सब हजरत अबू बकर ने जमा करा लिया, अपने पास महफूज रखा। फिर हजरत उमर ने अपने पास महफूज रखा। उनकी शहादत के बाद उम्मुल मोमिनीन हजरत अफ्सा के पास चला गया। इसीलिए जामे कुरान अव्वलन हजरत अबू बकर सिद्दीक है और उसकी तहरीक पेश की हजरत उमर रदी अल्लाह ताला उन्होंने, और वो कारनामा अंजाम दिया हजरत जैद रदी अल्लाह ताला अन्हो और उनके साथियों ने। आगे रिवायत में आ रहा है जी अज़रबैजान बस। हजरत अनस इब्ने मालिक रदी अल्लाहु ताला अन्हो से रिवायत है कि हजरत हुजैफा इब्नुल यमान रदी अल्लाहु ताला अन्हो तशरीफ लाए हजरत उस्मान गनी रदी अल्लाहु ताला अन्हो के पास। ये जमाना आ गया खिलाफत उस्मानिया का, हजरत उस्मान की खिलाफत का दौर आ गया। तब हजरत हुजैफा इब्नुल यमान आए। कहाँ से आए? वो जंग के लिए सामान की फराहमी कर रहे थे अहले शाम में। आर्मीनिया अजरबैजान की फतह के लिए इराक वालों के साथ हजरत हुजैफा इब्नुल यमान जंग की तैयारी में मशगूल थे कि भाई अजरबैजान, आर्मीनिया ये सब इलाकों को फतह करना है, इसीलिए जंग के लिए हथियार, मुजाहिदीन, इनकी तैयारी के अमल में वो मशगूल थे। चूंकि बड़ा काम है जंग की सामान की तैयारी, उस दरमियान में वो इतना दूर से सफ़र करके मदीना आए हजरत उस्मान को मिलने के लिए। अभी अज़रबैजान, आर्मीनिया, इराक वगैरह की जंगों में बड़ी मिकदार में सहाबा शहीद हुए, ताबीन भी बड़ी मिकदार में शहीद हुए। फ़अफ़ज़ा हुज़ैफ़ा, हजरत हुज़ैफ़ा घबराए घबराए थे, खौफ में, इस्तेराब में, इसी इस्तेराब और डर ने उनको इतना लंबा सफर करने पर मजबूर किया। काई का डर, इख्तिलाफ़ुहुम फिल क़िराअती, सहाबा और ताबीन में किरात में इख्तिलाफ हो रहा था। हुआ क्या कि सात किरातों पर कुरान पढ़ा जा रहा है, अलग अलग कबीले वाले अपनी अपनी किरात के मुताबिक कुरान पढ़ रहे हैं। जब तक मदीना मक्का में रहा मामला, वहां तक तो कोई मसला नहीं रहा। खिलाफत राशिदा के जमाने में इस्लाम अजम में गया है, नए नए इलाके फतह हुए। अब सहाबा अलग अलग इलाके में चले गए, हर सहाबी अपनी तरतीब से लोगों को पढ़ाने शुरू किया। जो सहाबी जहां गए, मोबाइल मकतब चालू, कुरान पढ़ा रहे, कुरान सिखा रहे, अपनी अपनी किरात के मुताबिक। फिर क्या होता, जंग होती। तो जंग में जब लश्कर मुरतब करना होता तो सब मुजाहिदीन को जमा करते। अब यहाँ अलग अलग तारा के लोग जमा हुए जंग में, लश्कर में, कुरान भी हो रहा है, नमाज भी हो रही। इन्होंने किसी सहाबी से पढ़ा, इन्होंने किसी सहाबी से पढ़ा, इन्होंने किसी सहाबी से पढ़ा, हर एक की किराते अलग अलग। अब जब अलग अलग जगह के लोग एक साथ जमा हुए और हर एक की अलग अलग किरात, तो इख्तिलाफ शुरू हुआ। वो कहते तुम गलत पढ़ते, वो कहते तुम गलत पढ़ रहे, वो कहते तुम सही नहीं पढ़ रहे, वो कहते तुम सही पढ़ रहे। अब हर एक कहते कि मैंने फुलां साहबी से पढ़ा, वो कहते मैंने फुलां साहबी से पढ़ा। ये हुई इख्तिलाफ की नौइयत कि खिलाफत राशिदा के जमाने में इस्लाम अजम में गया, मुख्तलिफ सहाबा अजम में फैल गए। उन्होंने हर जगह जाकर ताबीन को कुरान पढ़ाया, अपने अपने तरीके से पढ़ाए। सात के रात की तो आजादी थी। अब हर एक ने जो है सहाबी से सीखा, सही सीखा। झगड़ा कब पैदा होता, जब सब जमा होते तो ये कहता है ये सही, ये कहता है ये सही। बस हजरत हुज़ैफ़ा को ये फिक्र लायक हुआ कि आपसी इख्तिलाफ में एक दूसरे की किरात पर इनकार न करने लगे, इसलिए कि मुतवातिर किरात का इनकार कहीं कुफ्र तक न पहुंचा देंगे इनको, और उम्मत में आपस में कुरान की वजह से इख्तिलाफ न हो जावे। ये फिक्र हजरत हुज़ैफ़ा को दामनगीर हुआ। तो हजरत हुज़ैफ़ा ने हजरत उस्मान को कहा, ए अमीर मुमिनीन, तलाफी की इस उम्मत के लिए कोई शक्ल निकालिए कबल इसके कि अल्लाह की किताब में वो इख्तिलाफ करे, जैसे कि यहूद और नसारा ने इख्तिलाफ किया। यानी यहूद और नसारा ने जैसे आसमानी किताब में इख्तिलाफ खड़ा किया, इस तरह लोग इस उम्मत में कुरान के बारे में इख्तिलाफ में न पड़ जावे। कोई इसकी तस्सी करे, कोई तकजीब करे, कोई तकलीफ करे, कोई तरदीद करे, इसमें मुबतला न हो जाए। इसीलिए आप उम्मत के लिए कुछ फिक्र का काम कीजिए। ये हजरत हुज़ैफ़ा ने इतना लंबा सफर करके आके हजरत उस्मान को फिक्र दिलवाई। हजरत उस्मान ने मशवरा किया, 1000 अफराद सहाबा को जमा किया मशवरा करने के लिए कि भाई हुज़ैफ़ा आए हैं और ये फिक्र लेके आए हैं। तो मशवरे में तय हुआ कि भाई फिक्र सही है, कुरान मजीद को एक किरात पर जमा करना चाहिए, इसलिए काम होना चाहिए। मशवरे में तय हुआ। अब काम कैसे करें, काम की नौइयत क्या? तो कहा हजरत अबू बकर के जमाने के अंदर वो जो कुरान जमा किया गया था वो हजरत अफसा के पास है, उसको मंगवाओ और काम शुरू करो। फारसल उस्मान इला हफ्सा का, हजरत उस्मान ने उम्मुल मोमिनीन हजरत अफसा के पास आदमी भेजा, अन अरसिली इलैना बिस्सुहुफी, ये कि आप हमारे पास उन सहीफों को भेज दीजिए। कौन से सहीफे? جو حضرت ابو بکر صدیق کے زمانے میں حضرت زید نے جمع کیے تھے وہ ہمارے پاس بھیجو. ننسخ حافی المصاحف, ہم اس کو مصاحف میں نقل کرا لیں گے. ثم نردها الیک, پھر یہ سارے صحیفے ہم آپ کو واپس کر دیں گے. ہم کو ذرا نقل کرنے کے لیے دو, ہم بین الدفتین مصحف میں نقل کر لے وے, پھر وہ جو حضرت زید نے جمع کیا تھا وہ ہم آپ کو امانت واپس کر دیں گے. ثم نردها الیک فارسلت بها حفصۃ الی عثمان, حضرت حفصہ نے وہ صحیفے حضرت عثمان کو بیچ دیے. اب پھر حضرت زید کا نمبر آیا, فامر زید ابن ثابت وعبد اللہ ابن الزبیری وسعید ابن العاصی وعبد الرحمن ابن الحارث ابن ہشام فنسخوها فی المصاحف. حضرت عثمان نے کمیٹی بنائی, قرآن کمیٹی. اب اس قرآن کمیٹی میں کس کو لیا؟ ایک تو حضرت زید ابن ثابت, چونکہ پرانے تجربہ کار, حضور کے زمانے میں بھی وہی لکھی, حضرت ابو بکر عمر نے بھی ان سے کام لیا. دوسرے حضرت عبداللہ ابن زبیر, تیسرے حضرت سعید ابن العاص, چوتھے عبداللہ ابن حارث ابن ہشام. ان لوگوں کو کام سونپا کمیٹی بنا کر کے, انہوں نے اس کو نقل کیا مصاحف میں. فنسخوها فی المصاحف, پورا نقل کیا انہوں نے. جو ام المومنین حضرت حفصہ کے یہاں سے آیا الگ 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 چیزوں پر, اس کو انہوں نے ایک صحیفے میں کاغذ پر پورا جمع کیا, مرتب کیا. جب جمع ہو گیا, وقال عثمان للراحل القرشیین الثلاثی, حضرت عثمان رضی اللہ تعالیٰ عنہ نے ان تینوں قریشی افراد سے فرمایا تھا, یہ کم جمع کرنے والی کمیٹی تینوں قریشی, ان کو کہا تھا. کیا کہا تھا؟ اذا اختلفتم فی شیء من القرآن فاکتبوه بلسان قریش, جب تم قرآن کی کسی چیز میں اختلاف کرو تو قریش کی زبان پر اس کو لکھنا. یعنی اب تم کو ایک جگہ لکھنے کے لیے کہا جا رہا ہے, اب تمہارے درمیان اختلاف ہو کہ بھائی اس کو کیسے لکھنے کا, تو چار آدمی کی کمیٹی ہے, ہر ایک کی رائے الگ ہو جاوے, تو لغت قریش کی ترتیب کے مطابق تم لکھنا. یہ حکم دیا تھا حضرت عثمان رضی اللہ تعالیٰ نے. کیوں؟ اس لیے کہ اصل قرآن لغت قریش ہی میں نازل ہوا تھا. یہ تو آسانی کے لیے الگ الگ سات لغات میں پڑھنے کی اجازت دی گئی, ورنہ اصل قرآن نازل ہوا تھا لغت قریش کے اوپر. اسی لیے جب لکھا گیا تب بھی یہ کہا گیا کہ بھائی ایک لغت قریش پر اس کو لکھنے کا اہتمام کرو اصل لغت کے اوپر. فَإِنَّمَا نَزَلَ بِلِسَانِهِمْ, اس لیے کہ قرآن ان قریشیوں کی زبان میں نازل ہوا ہے. فَفَعَلُوا, حضرت زید, حضرت عبداللہ بن زبیر, حضرت سعید ابن العاص, حضرت عبد الرحمن ابن الحارث, چاروں نے مل کر یہ کام کر ڈالا. ففعلوا, جو الگ الگ چیزوں پر قرآن تھا وہاں سے نقل کر کے لغت قریش کے اوپر ایک نسخہ تیار کر ڈالا. لہذا یہ حضرت عثمان کے زمانے میں دوسرا کارنامہ انجام ہوا, قرآن مجید کو لغت قریش پر ایک جگہ لکھ کر کے جمع کرنے کا کام دوسرا کارنامہ ہو گیا. حتی اذا نسخ الصحف فی المصاحف, یہاں تک کہ جب انہوں نے صحیفوں کو نقل کر لیا مصاحف میں, رد عثمان الصحف الى حفصتا, حضرت عثمان نے ان صحیفوں کو ام المؤمنین حضرت حفصہ رضی اللہ تعالیٰ عنہا کے پاس واپس کر دیا. وعدہ پورا کیا حضرت عثمان نے کہ بھئی ہم نقل کر کے واپس کر دیں گے, تو نقل کیا واپس کر دیا. پھر کہاں گیا وہ؟ حضرت حفصہ رضی اللہ تعالیٰ عنہا نے اپنے پاس رکھا. خلافت راشدہ ختم ہو گئی, مروان مدینہ کے گورنر بنے، بنو امیہ کی خلافت آئی تو مروان نے حضرت حفصہ کے پاس منگوایا، نہیں دیا حضرت حفصہ. پھر حضرت حفصہ کا انتقال ہو گیا تو اب ان کے بھائی حضرت عبداللہ ابن عمر رضی اللہ تعالیٰ عنہ کے پاس مروان نے وہ تمام صحیفے منگوائے اور اس کو جلوا دیا. تمام صحیفے جو حضرت حفصہ کے پاس تھے، حضرت ابوبکر صدیق والے، وہ سب کو مروان نے جلوا دیا. وَأَرْسَلَ إِلَىٰ كُلِّ اُفُقٍ بِمُصْحَفٍ مِمَّا نَسَخُ، اور حضرت عثمان نے آفاق میں یعنی مختلف شہروں میں جو مصاحف تھے لکھے ہوئے وہ روانہ فرما دیے. سات نسخے تیار کروائے تھے حضرت عثمان نے، اور وہ سات نسخے الگ الگ ممالک کے اندر روانہ فرما دیے.